بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اس کتاب کا پارٹ نمبر 1 ہے. آج ہم آپ کے لیے کتاب داعش دولت اسلامیہ عراق و شام ریکارڈ کر رہے ہیں. اس کتاب کے مصنف طارق اسماعیل ساگر ہیں. یہ کتاب آپ کے لیے قرطبہ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. مزید کتابوں کی معلومات کے لیے اس نمبر پر رابطہ کریں 03212138225 یا وزٹ کریں ہماری ویب سائٹ www.qartaba.org www.qurtaba.org. عرض مصنف. امت مسلمہ کے لیے دور حاضر ایک بہت ہی پرفتن دور ہے, جب دنیا بھر کے مسلمان یک بعد دیگرے مسلسل مصائب و آلام کا شکار ہو رہے ہیں. ان کے لیے ایک مصیبت ابھی ختم نہیں ہوتی کہ دوسری سامنے آ جاتی ہے. اس وقت عالم اسلام کے لیے ایک نام نہاد مسلم تنظیم داعش بہت زیادہ تشویش اور اضطراب کا باعث بنی ہوئی ہے. خود ساختہ دولت اسلامیہ فی العراق و شام نامی اس تنظیم کو انگریزی میں ISIS کا نام دیا گیا ہے. اسلامک اسٹیٹ ان عراق اینڈ سیریا کا جو مقفف ہے, اور جیسا کہ اس کے نام سے ظاہر ہے کہ یہ تنظیم عراق اور شام میں اپنی پسند کی حکومت قائم کرنے کے لیے کوشاں ہے. اس مقصد کو حاصل کرنے کے لیے اس نے جو راستے اور طریقے اختیار کیے ہیں وہ پوری دنیا میں مسلمانوں کی تذلیل اور بدنامی کا باعث بن رہے ہیں. اس کی چیرہ دستیاں اتنی بڑھ چکی ہیں کہ اس سال خطبہ حج کا بنیادی موضوع بھی یہی تنظیم تھی. سعودی عرب کے مفتی اعظم شیخ عبدالعزیز آل شیخ نے میدان عرفات میں مسجد نمرہ سے خطبہ دیتے ہوئے امت مسلمہ کو داعش کی سرگرمیوں سے آگاہ کیا. انہوں نے کہا کہ خود ساختہ دولت اسلامیہ انسانیت کی دشمن اور امت سے بالکل الگ ایک خارجی تنظیم ہے. ان لوگوں نے ناحق انسانوں کا قتل کیا, جبکہ ایک انسان کا قتل پوری انسانیت کا قتل ہے. داعش کے پیروکاروں نے لوگوں کی عزتیں لوٹی, مال لوٹا. یہ فتنہ سازی اور حرام ہے. اللہ تعالیٰ کو فساد پسند نہیں. امت مسلمہ کے دشمن انتشار پھیلانے کی کوشش کر رہے ہیں. مسلمان ان کی سازشوں سے ہوشیار ہیں. بدقسمتی سے آج ہم اپنی مشکلات کا حل اپنے دشمنوں میں تلاش کر رہے ہیں, جبکہ عالم اسلام کو اپنی فوجی اور سیاسی قوت مجتمع کر کے امت مسلمہ کے اتحاد کے لیے کام کرنا چاہیے. نام نہاد دولت اسلامیہ فی العراق و شام کی مضموم سرگرمیاں نہ صرف عالم اسلام بلکہ پوری دنیا کی امن و سلامتی کو سنگین خطرات لاحق ہو چکے ہیں. یہ تنظیم عراق اور شام میں اپنی پسند کی حکومت قائم کرنے کے بعد پوری دنیا پر اپنا تسلط قائم کرنے کے عزائم رکھتی ہے, اور دنیا کے مختلف ملکوں سے انتہا پسند نوجوان مرد اور خواتین اس میں شمولیت اختیار کر رہے ہیں. ان میں یورپ, امریکہ, کینیڈا, آسٹریلیا اور دیگر ممالک کے افراد بھی شامل ہیں. صورتحال اتنی گمبھیر ہے کہ امریکی صدر اوباما نے بھی کچھ روز پہلے اقوام متحدہ کی جنرل اسمبلی سے خطاب کے دوران اس مسئلے پر گہری تشویش ظاہر کرتے ہوئے مسلم دنیا سے اپیل کی تھی کہ وہ اپنی عوام بالخصوص نوجوان کی فلاح و بہبود پر خصوصی توجہ دیں. دنیا کے مختلف اسلامی ممالک کے ممتاز علماء کرام نے بھی ISIS کے خلاف اپنے فتاوی میں اسے غیر اسلامی قرار دیا ہے اور کہا ہے کہ اس کی سرگرمیاں اسلامی تعلیمات کے سراسر خلاف ہیں. پاکستان علماء کونسل نے بھی ایک فتویٰ جاری کرتے ہوئے تمام مسلمانوں اور مسلم نوجوانوں سے اپیل کی کہ وہ ایسی تنظیموں سے کوئی تعاون نہ کرے جو دہشت گردی اور تشدد کو فروغ دے رہی ہے, جو जिनका इस्लाम की बुनियादी तालीमात से कोई ताल्लुक नहीं। कोई भी ये नहीं कह सकता कि नाम निहाद दौलत इस्लामिया ने मुस्लिम दुनिया में जो आग भड़काई है वो कब बुझेगी, लेकिन एक चीज वाजे है कि नुकसान अरब और इस्लामी दुनिया का हो रहा है और इसके जिम्मेदार वो मुसलमान हुक्मरान हैं जो अवाम की महरूमियां दूर करने में नाकाम रहे और जिनकी नाकामियों की वजह से तशद्दुद और इंतहा पसंदी को राह मिली और लोगों का सुकून गारत हुआ। मुस्लिम दुनिया और दीगर मुल्कों में जो अदम मसावात है उसका अंदाजा इस बात से लगाया जा सकता है कि कुछ अरसा पहले तक पूरी इस्लामी दुनिया की मजमूई कौमी पैदावार 1200 और $1300 फी कस के दरमियान थी, जबकि तनहा जापान की जीडीपी $55,000 थी। मुस्लिम दुनिया में 380 यूनिवर्सिटियां थी और सिर्फ जापान में इनकी तादाद 1,000 थी। तमाम मुस्लिम ममालिक मिलकर एक साल में 500 पीएचडी तैयार कर रहे थे और सिर्फ भारत में सालाना डॉक्टरेट की डिग्री हासिल करने वालों की तादाद 5,000 थी। इन आदाद व शुमार से जाहिर हो जाता है कि इस्लामी ममालिक फौजी या तालीमी लिहाज से इतने कमजोर हैं कि वो मौसर तरीके से इंतहा पसंदों का मुकाबला करने की सकत नहीं रखते, जिसकी वजह से वो इन आलमी ताकतों का सहारा ढूंढते हैं जो बराह रास्त या बिलवास्ता तौर पर जंगजू या ना इंतहा पसंदी की हौसला अफजाई करते हैं ताकि ये ममालिक इनकी ख्वाहिशात के गुलाम रहें और बावकार अकवाम में उनको जगह न मिले। इस सूरत हाल से बाहर आने का एक ही तरीका है जिसकी तरफ सऊदी अरब के मुफ्ती आजम ने भी अपने खुतबाए हज में इशारा दिया है कि मुस्लिम हुक्मरान अल्लाह से डरें और अपने अवाम की फलाह व बहबूद का ख्याल रखें। ये न भूलें कि वो अल्लाह के सामने जवाबदेह हैं। जब तक मुस्लिम हुक्मरान खुद को अशराफिया और अवाम को अपने गुलाम और तीसरे दर्जे के शहरी समझते रहेंगे, इसी तरह के अजाब उनके गले में पड़े रहेंगे। जब वो खुद को मावराई मखलूक के बजाय आम इंसान समझने लगेंगे तो ये मसला भी हल हो जाएगा। मैं गुज़िश्ता 3 माह से मगरबी प्रेस में दाइश के हवाले से शाया तबसरे और रिपोर्ट्स पढ़ रहा हूँ और इस नतीजे पर पहुंचा हूँ कि जिस तरह अमरीका ने अफगान मुजाहिदीन बनाकर अपने लिए मुस्तकिल अजाब खड़ा कर लिया है, इसी तरह की गलती उन्होंने यहाँ भी दोहराई है। बदकिस्मती से जिसका खमियाजा हस्बे रिवायत मुस्लिम उम्मा को ही भुगतना पड़ेगा, क्योंकि हमारे ये दहशतगर्द मुजाहिद सिर्फ उन मुस्लिम हुकूमतों को परेशान करने के लिए खड़े किए जाते हैं जो इसराइल की किसी न किसी सहूलत में मुखालिफ रही हो और या कभी भी इसराइल के खिलाफ मुतहरिक दिखाई नहीं देंगी। मैंने इस मुख्तसर किताब में वक्त के संगीन तरीन मसले दाइश पर कलम उठाया है। उम्मीद है इस तारुफी किताब का आप हमेशा की तरह खुले दिल से इस्तकबाल करेंगे। तारिक इस्माइल सागर, दिसंबर 2014। अलकायदा से दाइश तक बदलता है रंग आसमां कैसे कैसे। इराक और शाम के बड़े हिस्से पर काबिज होने और खिलाफत इस्लामिया के कयाम का ऐलान करने वाली तंजीम दाइश के खिलाफ अमरीका और उसकी इत्तहादी क़ुव्वतों के फजाई हमले जारी हैं और एक इत्तला के मुताबिक अगस्त के वस्त से शुरू होने वाली इन फजाई कार्रवाइयों के दौरान अमरीकी और इत्तहादी तैयारे अब तक 4100 परवाजें भर चुके हैं। अमरीका को इन फजाई हमलों में सऊदी अरब, उर्दुन, मुत्तहिदा अरब अमारात और बहरीन का अमली तावुन भी हासिल है, जबकि दाइश के खिलाफ खुलकर मैदान में आने के दावेदार ईरान ने इन कार्रवाइयों से खुद को लाताल्लुक रखा हुआ है। इराक और शाम के बड़े हिस्से पर काबिज दाइश या आईएसआईएस के खिलाफ फजाई हमलों के आगाज के बाद से इत्तलात सामने आ रही हैं कि दाइश के जंगजुओं की नकलो हरकत महदूद होकर रह गई है और वो मुंतशिर होकर कार्रवाइयां कर रहे हैं ताकि बमबारी की जद में न आ जाए। दाइश की तश्कील से लेकर इराक और शाम के बड़े हिस्से पर उसकी कब्जे और बाद अज़ां उसकी طرف سے خلافت کے قیام کے اعلان تک ایران اور اس کے اتحادی مسلسل یہ الزام لگاتے آ رہے تھے کہ داعش کو سعودی عرب کی بھرپور تائید اور عملی تعاون حاصل ہے. تاہم آج سعودی عرب داعش کے خلاف عملی کارروائیوں میں سب سے آگے نظر آ رہا ہے, حتیٰ کہ حج کے موقع پر سعودی عرب کے مفتی اعظم شیخ عبدالعزیز الشیخ نے اپنے خطبہ حج کے دوران داعش کو انسانیت کا دشمن اور خوارج قرار دیتے ہوئے کہا ہے کہ انہوں نے لوگوں کی عزتیں لوٹی, مال لوٹا, ناحق مسلمانوں اور انسانوں کو قتل کیا. ایک انسان کا قتل پوری انسانیت کا قتل ہے, اللہ کو فساد پسند نہیں. داعش کی سرگرمیاں ان دنوں میڈیا میں زیر بحث ہیں. مختلف ناموں سے گزشتہ 15 برسوں سے عراق میں سرگرم چلی آنے والی اس تنظیم کو اصل شہرت شام میں ہونے والی بغاوت کے بعد ملنا شروع ہوئی, جب اس نے تیزی سے مختلف علاقوں پر قبضہ کرنا شروع کیا. اسی طرح عراق میں سابق وزیر اعظم نور المالکی کی فرقہ پرستانہ روش کی بدولت سنی اکثریتی علاقوں میں داعش کی حمایت بڑھتی چلی گئی, اور آخر کار 29 جون 2014 کو وہ دن آ ہی گیا کہ جب داعش نے خلافت اسلامیہ کے قیام کا اعلان کر دیا. اگر ماضی کا جائزہ لیا جائے تو 1999 میں اس کی بنیاد ابو مواصب الزرقاوی نے رکھی. بعد ازاں اکتوبر 2004 میں الزرقاوی نے اپنی علاقائی تنظیم کو وسعت اور طاقت دینے کی غرض سے اسامہ بن لادن کے ساتھ وفاداری کا حلف اٹھاتے ہوئے نئی تنظیم قائم کرنے کا اعلان کیا, جسے میڈیا نے پھر AQI یعنی القاعدہ ان عراق کے نام سے پکارنا شروع کر دیا. حالانکہ تنظیم نے اس نام سے کبھی خود کو نہیں پکارا. بعد ازاں جنوری 2006 میں AQI نے مذاکرات کے بعد علاقے میں موجود کئی دیگر گروپس کے ساتھ انضمام کا اعلان کر دیا. یوں مختلف تنظیموں کے اس ملاپ سے جو نئی تنظیم بنی اس کا نام مجاہدین شورا کونسل رکھا گیا. تاہم 5 ماہ بعد ہی جون 2006 میں الزرقاوی مارا گیا, جس کے بعد 12 اکتوبر 2006 کو مجاہدین شورا کونسل نے مزید کئی علاقائی گروپوں کے ساتھ مل کر نئی تنظیم بنانے کا فیصلہ کیا, اور 18 اکتوبر 2006 کو دولت العراق الاسلامیہ یعنی ISIS اسلامک اسٹیٹ ان عراق کے قیام کا اعلان کر دیا گیا. باقاعدہ ایک کابینہ بنائی گئی. ابو بکر الرشید البغدادی کو تنظیم کا پہلا امیر مقرر کیا گیا. ان کے دست راست مصر سے تعلق رکھنے والے ابو ایوب المصری تھے. اپریل 2010 میں ایک امریکی کارروائی کے دوران دونوں مارے گئے, اور اس کے بعد موجودہ سربراہ ابو بکر البغدادی منظر پر آ گئے. اس دوران عراق اور شام میں حالات تیزی سے بگڑتے چلے گئے. دونوں ممالک کے حکمرانوں کی فرقہ پرستانہ روش کی بدولت داعش کے لیے حالات موافق ہوتے چلے گئے. 8 اپریل 2013 کو تنظیم نے باقاعدہ طور پر اپنے نیٹ ورک کو شام تک توسیع دیتے ہوئے دولت اسلامیہ فی العراق و شام یا ISIS داعش کے قیام کا اعلان کر دیا. اس دوران اسے عراق اور شام میں حیرت انگیز کامیابیاں ملنے لگیں, اور وہ وقت بھی آ گیا جب شام کے شہر حلب سے لے کر الرقہ دیر الزور کے ساتھ ساتھ عراقی صوبے نینوا, الانبار اور ضلع صلاح الدین پر بھی اس کا قبضہ ہو گیا. 19 جون 2014 کو اس نے عراق کی سب سے بڑی آئل ریفائنری بیجی پر قبضہ کر لیا. یوں اب اسے تیل کی دولت پر بھی ہاتھ صاف کرنے کا موقع مل گیا, اور آخر کار خلافت اسلامیہ کے قیام کا اعلان کر دیا گیا, جس کے بعد 3 جولائی 2014 کو ابو بکر البغدادی نے تمام مسلمانوں سے اپیل کی کہ وہ دولت اسلامیہ کی طرف ہجرت کر آئیں تاکہ خلافت کے استحکام کے لیے کردار ادا کر سکیں. عراقی شہر موصل کو اپنی خلافت کا پایہ تخت بنانے کا اعلان کرنے کے بعد 5 جولائی 2014 کو داعش نے اپنی خلافت کے پاسپورٹ کا اجرا بھی کر دیا. اسی دوران اس نے بڑے پیمانے پر مخالفین کا قتل عام شروع کر دیا. साथ ही साथ मजारात की तबाही का सिलसिला भी शुरू कर दिया, जिसके बाइस इलाके में दाइश की सरगर्मियों पर तश्वीश बढ़ती चली गई। दाइश ने शाम में बशारुल असद के खिलाफ लड़ने वाले बागियों को भी बहुत नुकसान पहुंचाया। तजियाकार इस अमर पर मुत्तफिक है कि दाइश का कयाम और इसकी सरगर्मियां दर हकीकत इलाके को अदम इस्तेहकाम से दो चार करने की इस आलमी मंसूबाबंदी का हिस्सा है, जिसके तहत इस खत्ते में गैर मुल्की मदाखलत जारी रखने और तकसीम दर तकसीम के अमल को तेज करने की कोशिशें की जा रही हैं। अमरीका ने किसी जमाने में जिहादी कल्चर को फरोग दिया, जब मतलब के नतायज हासिल कर लिए तो यही जिहादी पहले मुसल्ला जंगजू और बाद अजां दहशतगर्द बन गए। अब अमरीका में मुख्तलिफ इस्लामी ग्रुपों के हवाले से एक नई इस्तलाह सामने आ रही है, जिसके तहत वो जिहादी या दहशतगर्द जो खुले आम अमरीका और उसके इत्तेहादियों से सरमाया असलहा और ट्रेनिंग ले रहे हैं, उनको मॉडरेट मुस्लिम फाइटर्स कहना शुरू कर दिया गया है। ताहम हकीकत तो यही है कि दाइश और उनके मॉडरेट मुसल्ला ग्रुपों में खास फर्क नहीं, दाइश भी उन्हीं असलहा साज फैक्ट्रियों का असलहा इस्तेमाल कर रही है, जिसका असलहा खुले आम उन मॉडरेट मुसल्ला बुनियाद परस्तों को फराहम किया जा रहा है। ये अम्र भी बाईस हैरत है कि खुद को खिलाफत इस्लामिया करार देने वाली दाइश का रुख आज भी मुस्लिम रियासतों की तरफ है। बैतुल मुकद्दस की आजादी आज भी उसकी तरजीहात में कहीं नजर नहीं आती। हकीकत तो यह है कि खिलाफत इस्लामिया की फैलाई हुई तहरीक न सिर्फ मशरिक वुस्ता के अमन बल्कि वहां बसने वाली मुख्तलिफ कौमों फिरकों और मजहब के मानने वालों के जहनो फिक्र और रहन सहन को भी अपनी लपेट में लेती जा रही है। तजियाकार इस अम्र पर भी हैरत का इजहार कर रहे हैं कि दुनिया भर में इस्लामी जिहादी तंजीमों की कार्रवाइयों पर कड़ी निगाह रखने वाले अमरीका और उसके इत्तेहादियों की निगाहों से दाइश की सरगर्मियां कैसे मुखफी रह पाई, इसको पनपने का मौका क्यों कर मिला और आखिर आईएसआईएस को अमरीका ने कैसे अपने असलहे के जखायर तक पहुंचने के मौके दिए। क्योंकि हकीकत यह है कि इसी अमरीकी असलहे ने आज इस तंजीम को खित्ते की सबसे मौसर और मुतहर्रिक तंजीम की शक्ल दे दी है। तज्जियाकार इस अम्र पर भी हैरत का इजहार करते हैं कि दाइश ने मगरिब और अमरीका में चंदे का मजबूत नेटवर्क कायम कर लिया है। हालांकि 9/11 के बाद से अमरीका और उसके इत्तेहादी दुनिया भर में रकूमात की आमदोरफ्त पर गहरी निगाहें रखने के लिए एक मुनज्जम निजाम कायम कर चुके हैं। अगर चंद हजार डॉलर्स भी मगरिब से किसी इस्लामी मुल्क के मशकूक शख्स या किसी तंजीम को जाते हैं तो इसकी इंक्वायरी शुरू हो जाती है। मगर दाइश ने न सिर्फ मशरिक वुस्ता में अपने हामियों से चंदा वसूली का सिस्टम कायम कर रखा था, बल्कि मगरिब में मौजूद अपने हिमायतियों से भी रकम वसूल की जा रही थी। और तजियाकार सबसे ज्यादा हैरत का इजहार इस अमर पर कर रहे हैं कि अमरीका के होते हुए तेल का एक बैरल भी इधर से उधर नहीं हो सकता। दाइश के जेरे कब्जा इलाकों में आज 12 ऑयल रिफाइनरियां मौजूद हैं। एक अंदाजे के मुताबिक इन ऑयल रिफाइनरियों में से दाइश 1.5 लाख बैरल तेल रोजाना पैदा करती है और इससे बढ़कर ये के फरोख्त और स्मगल करती रही है, जिससे उसे योमिया 30 लाख डॉलर्स यानी माहाना 9 करोड़ डॉलर्स की आमदनी होती रही। यूं उसने बहुत बड़ी रकम इकट्ठी कर ली। अब अगरचा अमरीकी फौजी कार्रवाइयों की वजह से ऑयल की स्मगलिंग में कमी आई है, क्योंकि स्मगलरों को अमरीकी बमबारी की जद में आने का खदशा लाहक रहता है, ताहम फिर भी आमदन का ये जरिया बरकरार है। दाइश के किरदार को आलम इस्लाम शक की निगाह से देखता है और कहा जाता है कि दाइश ने सिर्फ मशरक वस्ता को ही नहीं बल्कि पाकिस्तान और अफगानिस्तान को भी खतरात लाहक हैं। जहां तक पाकिस्तान का ताल्लुक है तो यहां पर निजाम खिलाफत के लिए मरहूम डॉक्टर इसरार अहमद एक अरसे तक कोशा रहे। इस मकसद के लिए उन्होंने तहरीक खिलाफत भी शुरू की और खुद उसके दाई मुकर्रर हुए। उनकी तमाम जिद्दोजहद का निचोड़ यही है कि पाकिस्तान और आलम इस्लाम के मसाइल हल करने के लिए अब खिलाफत का कयाम नागुजीर हो चुका है। مگر آج جبکہ عراق میں ایک مسلح گروپ نے خلافت قائم کرنے کا اعلان کر دیا ہے تو ڈاکٹر اسرار احمد مرحوم کی تنظیم اسلامی نے اسے بہت بڑی عالمی سازش قرار دیتے ہوئے انکشاف کیا ہے کہ اس کا مقصد نظام خلافت کے خواہاں عناصر کو ایک جگہ جمع کر کے ان کو ایک ہی وقت میں تباہ و برباد کرنا ہے۔ تنظیم کے سربراہ حافظ عاکف سعید نے یہ انکشاف کرتے ہوئے کہا کہ آغاز میں داعش کے راستے میں کوئی رکاوٹ کھڑی نہ کرنا اور اسے زیادہ سے زیادہ علاقے فتح کرنے دینا امریکی اسٹریٹجی کا حصہ تھا۔ ان کا کہنا ہے کہ دنیا بھر میں پھیلے ہوئے نظام خلافت کے قیام کے خواہش مند مجاہدین کو مار ڈالنا بہت مشکل تھا، اس پر امریکہ نے نئی حکمت عملی کے تحت ان کو ایک جگہ اکٹھا ہونے کے لیے ماحول اور موقع فراہم کیا۔ اس انکشاف سے یقیناً نئی بحث کے دروازے کھلے ہیں، اور حقیقت بھی یہی ہے کہ اب اس حوالے سے اسلامی ملکوں اور اسلامی تحریکوں کو نئے سرے سے سوچ بچار کرنا ہوگی۔ طالبان سے خائف مغربی قوتوں نے پہلے طالبان کے نام پر بدنام کیا، اب خلافت کے خواہش مندوں کے حوصلے ختم کرنے کے لیے خلافت کے نام کو بدنام کرنے کی مہم عروج پر ہے۔ اس نئی عالمی سازش کو بروقت سمجھنے کی ضرورت ہے، وگرنہ نقصان سراسر عالم اسلام کا ہی ہوگا۔ عراق اور شام کے بڑے حصے پر قابض ہونے اور خلافت اسلامیہ کے قیام کے اعلان کرنے والی تنظیم داعش کے خلاف امریکہ اور اس کی اتحادی قوتوں کے فضائی حملے جاری ہیں، اور ایک اطلاع کے مطابق اگست کے وسط سے شروع ہونے والی ان فضائی کارروائیوں کے دوران امریکی اور اتحادی طیارے اب تک 4100 پروازیں بھر چکے ہیں۔ امریکہ کو ان فضائی حملوں میں سعودی عرب، اردن، متحدہ عرب امارات اور بحرین کا عملی تعاون بھی حاصل ہے، جبکہ داعش کے خلاف کھل کر میدان میں آنے کے دعوے دار ایران نے ان کارروائیوں سے خود کو لا تعلق رکھا ہوا ہے۔ عراق اور شام کے بڑے حصے پر قابض داعش یا ISIS کے خلاف فضائی حملوں کے آغاز کے بعد سے اطلاعات سامنے آ رہی ہیں کہ داعش کے جنگجوؤں کی نقل و حرکت محدود ہو کر رہ گئی ہے، اور وہ منتشر ہو کر کارروائیاں کر رہے ہیں تاکہ بمباری کی زد میں نہ آ جائیں۔ داعش کی تشکیل سے لے کر عراق و شام کے بڑے حصے پر اس کے قبضے اور بعد ازاں اس کی طرف سے خلافت کے قیام کے اعلان تک ایران اور اس کے اتحادی مسلسل یہ الزام لگاتے آ رہے ہیں کہ داعش کو سعودی عرب کی بھرپور تائید اور عملی تعاون حاصل ہے، تاہم آج سعودی عرب داعش کے خلاف عملی کارروائیوں میں سب سے آگے نظر آ رہا ہے۔ حتیٰ کہ حج کے موقع پر سعودی عرب کے مفتی اعظم شیخ عبدالعزیز الشیخ نے اپنے خطبہ حج کے دوران داعش کو انسانیت کے دشمن اور خوارج قرار دیتے ہوئے کہا کہ انہوں نے لوگوں کی عزتیں لوٹی، مال لوٹا، ناحق مسلمانوں اور انسانوں کو قتل کیا۔ ایک انسان کا قتل پوری انسانیت کا قتل ہے، اللہ کو فساد پسند نہیں۔ داعش کی سرگرمیاں ان دنوں میڈیا میں زیر بحث ہیں۔ مختلف ناموں سے گزشتہ 15 سالوں سے عراق میں سرگرم چلی آنے والی اس تنظیم کو اصل شہرت شام میں ہونے والی بغاوت کے بعد ملنی شروع ہوئی، جب اس نے تیزی سے مختلف علاقوں پر قبضہ کرنا شروع کر دیا۔ اسی طرح عراق میں سابق وزیر اعظم نور المالکی کی فرقہ پرستانہ روش کی بدولت سنی اکثریتی علاقوں میں داعش کی حمایت بڑھتی چلی گئی، اور آخرکار 29 جون 2014 کو وہ دن آ ہی گیا جب داعش نے خلافت اسلامیہ کے قیام کا اعلان کر دیا۔ اگر ماضی کا جائزہ لیا جائے تو 1999 میں اس کی بنیاد ابو موصب الزرقاوی نے رکھی، بعد ازاں اکتوبر 2004 میں الزرقاوی نے اپنی علاقائی تنظیم کو وسعت اور طاقت دینے کے غرض سے اسامہ بن لادن کے ساتھ وفاداری کا حلف اٹھاتے ہوئے نئی تنظیم قائم کرنے کا اعلان کیا، جسے میڈیا نے پھر AQI یعنی القاعدہ ان عراق کے نام سے پکارنا شروع کر دیا، حالانکہ تنظیم نے اس نام سے کبھی خود کو نہیں پکارا تھا۔ بعد ازاں جنوری 2006 میں AQI نے مذاکرات کے بعد علاقے میں موجود کئی دیگر گروپوں کے ساتھ انضمام کا اعلان کر دیا۔ یوں مختلف تنظیموں کے اس ملاپ سے جو نئی تنظیم بنی اس کا نام مجاہدین شورا کونسل رکھا گیا، تاہم 5 ماہ بعد ہی جون 2006 میں अज़रका भी मारा गया, जिसके बाद 12 अक्टूबर 2006 को मुजाहिदीन शूरा कौंसिल ने मजीद कई इलाकों के साथ मिलकर नई तंजीम बनाने का फैसला किया। और 18 अक्टूबर 2006 को दौलतुल इराक अल इस्लामिया यानी ISIS इस्लामिक स्टेट इन इराक के कयाम का ऐलान कर दिया गया। बाकायदा एक काबीना बनाई गई। अबू बकर अर रशीद अल बगदादी को तंजीम का पहला अमीर मुकर्रर किया गया। उनके दस्ते रास्त मिस्र से ताल्लुक रखने वाले अबू अय्यूब अल मिस्री थे। अप्रैल 2010 में एक अमरीकी कार्रवाई के दौरान दोनों मारे गए और इसके बाद मौजूदा सरबराह अबू बकर अल बगदादी मंजरे आम पर आ गए हैं। इस दौरान इराक और शाम में हालात तेजी से बिगड़ते चले गए। दोनों ममालिक के हुक्मरानों की फिरका परस्ताना रविश के बदौलत दाइश के लिए हालात मवाफिक होते चले गए। 8 अप्रैल 2013 को तंजीम ने बाकायदा तौर पर अपने नेटवर्क को शाम तक तौसी देते हुए दौलत इस्लामिया फिल इराक व शाम या ISIS दाइश के कयाम का ऐलान कर दिया। इस दौरान इसे इराक और शाम में हैरत अंगेज कामयाबियां मिलने लगी और वो वक्त भी आ गया जब शाम के शहर हलब से लेकर अर्रिक्का दीरुज़ूर के साथ साथ इराकी सूबे नैनवा अलम्बार और जिला सलाउद्दीन पर भी इसका कब्जा हो गया। 19 जून 2014 को इसने इराक की सबसे बड़ी ऑयल रिफाइनरी बेजी पर कब्जा कर लिया। यूं अब इसे तेल की दौलत पर भी हाथ साफ करने का मौका मिल गया और आखिरकार खिलाफत इस्लामिया के कयाम का ऐलान कर दिया गया, जिसके बाद 3 जुलाई 2014 को अबू बकर अल बगदादी ने तमाम मुसलमानों से अपील की कि वो दौलत इस्लामिया की तरफ हिजरत कराएं ताकि खिलाफत के इस्तेहकाम के लिए किरदार अदा कर सकें। इराकी शहर मूसल को अपनी खिलाफत का पाया तख्त बनाने का ऐलान करने के बाद 5 जुलाई 2014 को दाइश ने अपनी खिलाफत के पासपोर्ट का इजरा भी कर दिया। इसी दौरान इसने बड़े पैमाने पर मुखालफीन का कत्लेआम शुरू कर दिया, साथ ही साथ मजारात की तबाही का सिलसिला भी शुरू कर दिया, जिसके 22 इलाके में दाइश की सरगर्मियों पर तश्वीश बढ़ती चली गई। दाइश ने शाम में बशारुल असद के खिलाफ लड़ने वाले बागियों को भी बहुत नुकसान पहुंचाया। तजियाकार इस अमर पर मुत्तफिक हैं कि दाइश का कयाम और इसकी सरगर्मियां दरहकीकत इलाके को अदम इस्तेहकाम से दोचार करने की उस आलमी मनसूबाबंदी का हिस्सा है, जिसके तहत इस खत्ते में गैर मुल्की मदाखलत जारी रखने और तकसीम दर तकसीम के अमल को तेज करने की कोशिशें की जा रही हैं। अमरीका ने किसी जमाने में जिहादी कल्चर को फरोग दिया, जब मतलब के नतीजे हासिल कर लिए तो यही जिहादी पहले मुसल्लह जंगजू और बाद अजाम दहशतगर्द बन गए। अब अमरीका में मुख्तलिफ इस्लामी ग्रुपों के हवाले से एक नई इस्तलाह सामने आ रही है, जिसके तहत वो जिहादी या दहशतगर्द जो खुले आम अमरीका और उसके इत्तेहादियों से सरमाया असलहा और ट्रेनिंग ले रहे हैं, उनको मॉडरेट मुस्लिम फाइटर्स कहना शुरू कर दिया गया है। ताहम हकीकत तो यही है कि दाइश और इन मॉडरेट मुसल्लह ग्रुपों में कोई खास फर्क नहीं। दाइश भी उन्हीं असलहा साज फैक्ट्रियों का असलहा इस्तेमाल कर रही है, जिसका असलहा खुले आम इन मॉडरेट मुसल्लह बुनियाद परस्तों को फराहम किया जा रहा है। ये अमर भी बायस हैरत है कि खुद को खिलाफत इस्लामिया करार देने वाली दाइश का रुख आज भी मुस्लिम रियासतों की तरफ है। बैतुल मुकद्दस की आजादी आज भी उसकी तरजीहात में कहीं नजर नहीं आती। हकीकत तो यह है कि खिलाफत इस्लामिया की फैलाई हुई तहरीक न सिर्फ मशरिक वुस्ता के अमन बल्कि वहां बसने वाली मुख्तलिफ कौमों फिरकों और मजहब के मानने वालों के जहनो फिक्र और रहन सहन को भी अपनी लपेट में लेती जा रही है। तजियाकार इस अमर पर भी हैरत का इजहार कर रहे हैं कि दुनिया भर में इस्लामी जिहादी तंजीमों की कार्रवाइयों पर कड़ी निगाह रखने वाले अमरीका और उसके इत्तेहादियों की निगाहों से दाइश की सरगर्मियां कैसे मुखफी रह पाई, इसको पनपने का मौका क्यों कर मिला और आखिर ISIS को अमरीका ने कैसे अपने असलहे के जखायर तक पहुंचने के मौके दिए, क्योंकि यह हकीकत है कि उसी अमरीकी असलहे ने आज इस तंजीम को खित्ते की सबसे मौसर और मुतहर्रिक तंजीम की शक्ल दे दी है। तज्जियाकार इस अमर पर भी हैरत का इजहार करते हैं कि दाइश ने मगरिब और अमरीका में चंदे का मजबूत नेटवर्क कायम कर रखा है। हालांकि 9/11 के बाद से अमरीका और उसके इत्तेहादी दुनिया भर में रकूमात की आमदोरफ्त पर गहरी निगाहें रखने के लिए एक मुनज्जम निजाम कायम कर चुके हैं। اگر چند ہزار ڈالر بھی مغرب سے کسی اسلامی ملک کے مشکوک شخص یا کسی تنظیم کو جاتے ہیں تو اس کی انکوائری شروع ہو جاتی ہے، مگر داعش نے نہ صرف مشرق وسطی میں اپنے حامیوں سے چندہ وصولی کا سسٹم قائم کر رکھا تھا بلکہ مغرب میں موجود اپنے حمایتیوں سے بھی رقم وصول کی جاتی رہی تھی، اور تجزیہ کار سب سے زیادہ حیرت کا اظہار اس امر پر کر رہے ہیں کہ امریکہ کے ہوتے ہوئے تیل کا ایک بیرل بھی ادھر سے ادھر نہیں ہو سکتا۔ داعش کے زیر قبضہ علاقوں میں آج 12 آئل ریفائنریاں موجود ہیں۔ ایک اندازے کے مطابق ان آئل ریفائنریوں سے داعش 1.5 لاکھ بیرل تیل روزانہ پیدا کرتی ہے، اور اس سے بڑھ کر یہ فروخت اور اسمگل کرتی رہی، جس سے اسے یومیہ 30 لاکھ ڈالرز یعنی ماہانہ 9 کروڑ ڈالرز کی آمدنی ہوتی رہی۔ یوں اس نے بہت بڑی رقم اکٹھی کر لی ہے۔ اب اگرچہ امریکی فوجی کارروائیوں کی وجہ سے تیل کی اسمگلنگ میں کمی آئی ہے، کیونکہ اسمگلروں کو امریکی بمباری کی زد میں آنے کا خدشہ لاحق رہتا ہے، تاہم پھر بھی آمدن کا یہ ذریعہ برقرار ہے۔ داعش کے کردار کو مشکوک بنانے کے لیے یہ چند مثالیں دی جا سکتی ہیں۔ داعش سے صرف مشرق وسطی ہی کو خطرہ نہیں، بلکہ پاکستان اور افغانستان کو بھی خطرات لاحق ہیں۔ جہاں تک پاکستان کا تعلق ہے تو یہاں پر نظام خلافت کے لیے مرحوم ڈاکٹر اسرار احمد ایک عرصے تک کوشاں رہے۔ اس مقصد کے لیے انہوں نے تحریک خلافت بھی شروع کی اور خود اس کے داعی مقرر ہوئے۔ ان کی تمام جد و جہد کا نچوڑ یہی ہے کہ پاکستان اور عالم اسلام کے مسائل حل کرنے کے لیے اب خلافت کا قیام ناگزیر ہو چکا ہے، مگر آج جب کہ عراق میں ایک مسلح گروپ نے خلافت قائم کرنے کا اعلان کر دیا ہے تو ڈاکٹر اسرار احمد مرحوم کی تنظیم اسلامی نے اسے بہت بڑی عالمی سازش قرار دیتے ہوئے انکشاف کیا ہے کہ اس کا مقصد نظام خلافت کے خواہاں عناصر کو ایک جگہ جمع کر کے ان کو ایک ہی وقت میں تباہ و برباد کرنا ہے۔ تنظیم کے سربراہ حافظ عاقف سعید نے یہ انکشاف کرتے ہوئے کہا کہ آغاز میں داعش کے راستے میں کوئی رکاوٹ کھڑی نہ کرنا اور اسے زیادہ سے زیادہ علاقے فتح کرنے دینا امریکی اسٹریٹجی کا حصہ تھا۔ ان کا کہنا ہے کہ دنیا بھر میں پھیلے ہوئے نظام خلافت کے قیام کے خواہش مند مجاہدین کو مار ڈالنا بہت مشکل تھا۔ اس پر امریکہ نے نئی حکمت عملی کے تحت ان کو ایک جگہ اکٹھا ہونے کے لیے ماحول اور موقع فراہم کیا۔ اس انکشاف سے یقیناً نئی بحث کے دروازے کھلے ہیں، اور حقیقت بھی یہی ہے کہ اب اس حوالے سے اسلامی ملکوں اور اسلامی تحریکوں کو نئے سرے سے سوچ وچار کرنا ہوگی۔ اور طالبان سے خائف مغربی قوتوں نے پہلے طالبان کے نام پر بدنام کیا، اب خلافت کے نام پر بدنام کر رہے ہیں۔ اب خلافت کے خواہش مندوں کے حوصلے ختم کرنے کے لیے خلافت کے نام کو بدنام کرنے کی مہم عروج پر ہے۔ اس نئی عالمی سازش کو بر وقت سمجھنے کی ضرورت ہے، مگر نہ نقصان سراسر عالم اسلام کا ہی ہوگا۔ داعش ایک تزویراتی تجزیہ۔ جب سے ISIS یعنی اسلامک اسٹیٹ ان عراق اینڈ سیریا نے شمالی عراق کے زیادہ تر حصوں کو زیر نگی کیا ہے، مغربی طاقتیں اور تجزیہ کار ایک امڑتے ہوئے خطرے کو دیکھ رہے ہیں۔ وہ ان جہادی قوتوں کے نئے اور طاقتور ارتکاز کو ایک مہیب خطرہ مان رہے ہیں۔ کچھ کا خیال ہے کہ ISIS دراصل القاعدہ کا ہی نیا روپ ہے، تاہم یہ دونوں جائزے ہی درست نہیں۔ ISIS نہ تو القاعدہ ہے اور نہ ہی عالمی جہاد کا حصہ بن رہی ہے۔ اس کے کچھ اپنے مقاصد ہیں اور ان کا ہدف مغربی ممالک نہیں۔ بغداد کی طرف تیزی سے پیش قدمی کرتے ہوئے ISIS نے شام اور عراق کی سرحدوں کو ختم کر دیا۔ انہوں نے بھاری تعداد میں جدید ہتھیار حاصل کیے اور تیل پیدا کرنے والے علاقوں پر قبضہ کر لیا۔ اس سے عالمی سطح پر تیل کی قیمت بڑھ گئی۔ اس کے بعد انہوں نے دنیا عرب میں قبائلی، گروہی اور فرقہ وادیت پر مبنی منافرت ابھاری، اور اسلامی انتہا پسندی کو نئے معنی دیتے ہوئے نوجوان مسلمانوں کو اپنی طرف راغب کیا۔ آج اس کی صفوں میں مغربی ممالک سے تعلق رکھنے والے تعلیم یافتہ مسلم نوجوانوں کی بھی بڑی تعداد شامل ہو رہی ہے۔ دراصل مغربی ممالک کو ایک خطرہ یہ بھی ہے کہ اگر اس عراقی جہاد میں حصہ لینے والے ان کے شہری واپس اپنے وطن آ جاتے ہیں تو ان جہاد آزما لڑکوں سے کس طرح نمٹا جائے گا۔ वो मुसलसल मुस्लिम वालदैन से अपीलें कर रहे हैं कि अपने बच्चों को जंग का ईंधन बनने से बचाएं और इनकी सरगर्मियों पर निगाह रखें। आईएसआईएस सोशल मीडिया को भी बहुत मौसर तरीके से इस्तेमाल कर रही है। यकुम रमजान 30 जून 2014 को आईएसआईएस ने खिलाफत के कयाम का ऐलान कर दिया। खिलाफत का कयाम जिहादी ग्रुपों की देरीना ख्वाहिश रही है। वो जदीद रियासत जमहूरियत और अवामी हकूक को तस्लीम नहीं करते। अपने अपने ममालिक में ये गिरोह हुकूमतों से इसीलिए बरसरे पैकार है क्योंकि वो वहां से रिवायती रियासती ढांचा खत्म करके वसी इस्लामी खिलाफत कायम करना चाहते हैं। ताहम इन कामयाबियों के बावजूद आईएसआईएस दुनिया के इस खत्ते में कोई नई पेशरफ्त नहीं कर सकी और न ही ऐसे ग्रोहों का वजूद में आना कोई अनहोनी या अनोखी बात थी। एक और बात, अलकायदा के बरक्स आईएसआईएस को आलमी जिहाद में दिलचस्पी नहीं, ये अपने जंगजू किसी और मुल्क में नहीं भेज रही। हाँ, दीगर मुमालिक से जंगजू इसकी सफों में जरूर शामिल हो रहे हैं। इस बड़ी हद तक तालिबान, जो 1990 की दहाई से पाकिस्तान और अफगानिस्तान में अपनी मौजूदगी का एहसास दिलाते रहते हैं, से मुजाबहत दी जा सकती है। तालिबान की तरह आईएसआईएस का मकसद एक इलाके पर कब्जा करते हुए खिलाफत कायम करना है। यह अलकायदा की तरह लंदन या न्यूयॉर्क को बम से उड़ाने की धमकी नहीं देती और न ही इस मकसद के लिए फतवा जारी करती है। एक मोहतात अंदाजे के मुताबिक अब तक आईएसआईएस की सफों में 3,000 गैर मुल्की जंगजू शामिल हो चुके हैं, लेकिन इसका हदफ गैर मुस्लिम नहीं बल्कि दीगर मुसलमान, खासतौर पर अहले तशई है। इसका मोटिव इस खत्ते से अहले तशई का खात्मा और खालिस सुन्नी खिलाफत का कयाम है। जिस तरह तालिबान ने जुनूबी और वस्ती एशिया में इस्लाम की जहत तब्दील कर दी, बिल्कुल इसी तरह आईएसआईएस मशरिक वस्ता में अपनी मर्जी का इस्लाम नाफिज करने के लिए पुरअज़्म है। आईएसआईएस मशरिक वस्ता के दीगर इलाकों का कंट्रोल भी चाहती है। उसके इरादे ये दिखाई देते हैं कि इराक और शाम को जेर नगीन करके फिर दीगर खित्तों की तरफ बढ़ा जाए। पाकिस्तानी तालिबान भी मुल्ला उमर को अपना अमीर मानते हैं। वो भी इन दोनों ममालिक को यकजा करके खिलाफत कायम करना चाहते हैं। तालिबान और आईएसआईएस के दरमियान बहुत से दीगर कदरे भी मुश्तरिक हैं। आईएसआईएस के सख्त जान जंगजुओं की तादाद 10,000 के करीब है, जबकि तालिबान जंगजुओं की तादाद भी कभी 25,000 से तजावुज नहीं कर पाई। दरअसल जिस तरह की वो जंग कर रहे हैं, उसके लिए भारी भरकम फौज की जरूरत नहीं। 1,50,000 से जायद मगरबी अफवाज और उससे कहीं ज्यादा अफगान दस्ते जंग में हिस्सा ले रहे थे, तो भी 20 से 25,000 के करीब तालिबान उनको मसरूफ रखे हुए थे। तालिबान की तरह आईएसआईएस के सफों में भी इंतहाई शानदार कमांड एंड कंट्रोल सिस्टम मौजूद है। इसके सख्त जान, पुरअज़्म और सफाक जंगजू आला तरबियत याफ्ता जंग आजमा होते हैं। तालिबान की तरह इनके पास भी लॉजिस्टिक की सहूलत मौजूद है और वो बहुत तेजी से हरकत कर सकते हैं। दोनों गिरोह नए खून को खुशामदीद कहते हैं और भर्ती होने वाले नौजवानों की तरबियत के लिए महफूज मकामात पर ट्रेनिंग कैंप रखते हैं। आईएसआईएस ने कई सालों की तैयारी, असलहे की सप्लाई और नौजवानों की भर्ती और ट्रेनिंग के बाद चंद हफ्तों के अंदर अंदर मूसल और कुछ और अहम इराकी शहर फतह कर लिए हैं और तालिबान ने भी इसी तरह तैयारी की और 1994 में चंद माह के अंदर अफगानिस्तान के जनूबी और मशरकी इलाकों को तस्खीर कर दिया। इन दोनों गिरोहों की बुनियादी हिकमत अमली ये है कि कभी ये दुश्मन पर सामने आकर कारी जरब लगाते हैं तो कभी घात लगाकर वार करते हैं। दोनों गिरोह हंगामी इकदामात के बजाय तवील उल मुद्दत स्ट्रेटेजी के तहत लड़ रहे हैं। दोनों वक्त का इंतजार करते हैं, यहाँ तक कि हरीफ नरमी दिखाए और फिर वो उस पर जरब लगाएं। 1996 में तालिबान ने 2 साल तक काबुल का घेराव किए रखा, लेकिन उन्हें कोई खातिर ख्वाह कामयाबी नहीं मिली। फिर उन्होंने मशरक में छापा मार कार्रवाइयां शुरू कर दी। जब हरीफ की तवज्जो उस तरफ हुई तो उन्होंने यकायक काबुल पर हमला करके इसको फतह कर लिया। तालिबान और आईएस ISIS کی سب سے مؤثر حکمت عملی بیک وقت کئی شہروں اور قصبوں میں کارروائیاں شروع کرنا ہے. اس کے لیے ان کے پاس لاجسٹک اور بھرتی کی سہولت میسر رہتی ہے. یہ مختلف جگہوں پر اپنی مرضی کا محاذ کھول سکتے ہیں. اس کے مقابلے میں سرکاری افواج کنفیوژن کا شکار رہتی ہے کیونکہ وہ اپنے وطن میں کھلم کھلا جنگ نہیں چھیڑ سکتی. انہوں نے صرف جوابی کارروائی کرنا ہوتی ہے. طالبان اور ISIS کو ملنے والی کامیابیوں کے پیچھے ایک راز یہ بھی ہے کہ حریف کو ان کی اگلی حرکت کا علم نہیں ہو پاتا. جس طرح ISIS نے شام اور عراق کی سرحد کو ختم کر دیا ہے, بالکل اسی طرح طالبان بھی پاکستان اور افغانستان کے درمیان کسی بارڈر کو نہیں مانتے. ان کی دونوں ممالک میں آزادانہ حرکت اور کارروائیاں جاری رہتی ہیں. ISIS نے شام میں تیاری کی اور عراق کے شہر فتح کر لیے. اسی طرح افغان طالبان پاکستانی علاقوں میں اپنی پناہ گاہوں میں رہتے ہیں اور پھر وہ اپنی مرضی سے لائن عبور کر کے افغانستان میں کارروائیاں کرتے ہیں. اسی طرح پاکستانی طالبان بھی آپریشن کی صورت میں افغانستان میں پناہ لے لیتے ہیں اور پھر موقع پاتے ہی واپس آ کر تخریبی کارروائیاں کرتے ہیں. اس سے ایک بات ثابت ہوتی ہے کہ ISIS اور طالبان جیسے گروہوں کو دو ایسے ہمسایہ ممالک کی ضرورت رہتی ہے جہاں وہ سرحدی علاقوں کو کنٹرول کرتے ہوئے اپنی نقل و حرکت کو آزادانہ اور محفوظ رکھیں. اس وقت جبکہ پاکستانی فورسز شمالی وزیرستان میں آپریشن کر رہی ہیں, یہ دیکھا جانا چاہیے کہ وہ اس طرح کی حرکت کو کس طرح روک پاتی ہیں. خبریں ہیں کہ اہم پاکستانی طالبان افغانستان میں پناہ لے چکے ہیں. اس آپریشن کی کامیابی صرف اس صورت میں ممکن ہے جب طالبان کو میسر اس سہولت کا خاتمہ ہو سکے. بہرحال اگر پاکستان عراق جیسے حالات سے دوچار نہیں ہو سکا تو اس کی واحد وجہ اس کی عسکری قوت ہے. تاہم یہ دیکھنا باقی ہے کیا اس مرتبہ اس فسادی گروہ کا خاتمہ ہوتا ہے یا پھر وہ افغانستان میں وقت گزار کر پھر پاکستانیوں کو ہلاک کرنا شروع کر دیتے ہیں. 20ویں صدی کو انسانی ترقی کے حوالے سے خاص اہمیت حاصل ہے. اس کے آغاز کے ساتھ ہی انسان کی سہولت کے لیے نئی ایجادات ہوئیں, وہیں ایک انسان کی اپنے مفادات کے حصول کے لیے دوسروں کو زیر کرنے کے نت نئے طریقے بھی متعارف ہوئے. یہ روش صرف ایک فرد واحد کی حد تک نہیں رہی بلکہ اس حوالے سے باقاعدہ اور منظم گروپ تشکیل پانے لگے. کہیں انہوں نے سیاسی طریقے سے جدوجہد کی اور عوامی حمایت سے حکومت قائم کر کے اپنے حریف کو شکست دی. اسی طرح کئی ممالک میں مسلح باغیوں نے حکومت کا تختہ الٹ کر حکومتیں قائم کی, تو کہیں فوجی بغاوتوں کے ذریعے حکومتوں کو ہاتھ دھونے پڑے. جہاں ان گروہوں کے مقاصد سیاسی تھے, وہیں کئی گروہ اپنے مذموم ارادوں کی تکمیل کے لیے بھی سرگرم رہے. ان گروہوں نے کبھی صرف ایک خطے تک اپنی کارروائیوں کو محدود رکھا تو کچھ گروہ دنیا بھر میں اپنا جال بچھانے میں کامیاب ہوئے. یہی گروہ مختلف ممالک کے لوگوں کی حمایت حاصل کر کے انہیں نہ صرف ان کی حکومتوں کے خلاف ابھارتے ہیں بلکہ انہیں اپنے منفی مقاصد کے حصول کے لیے بطور اعلی کار استعمال کرتے ہیں. اکثر ایسا ہوا ہے کہ ان گروہوں کو بنانے میں دنیا کے بڑے بڑے ممالک پیش ہوتے ہیں, تاہم بعد میں یہی گروہ ان ممالک کے خلاف ہی سر اٹھانے لگتے ہیں. نئی ہزاری شروع ہوئی تو القاعدہ کو دنیا بھر کے لیے خطرہ قرار دیتے ہوئے اس پر پابندی عائد کر دی گئی. ایک جانب دنیا بھر کے ممالک اس کی سرکوبی کے لیے کوشش کر رہے تھے تو برابر القاعدہ بھی دنیا بھر میں اپنی کارروائیاں زور و شور سے جاری رکھے ہوئی تھی. 9/11 واقعے کے بعد 10 سال تک القاعدہ کے خاتمے کی کوششیں جاری رہیں. 3 سال قبل اس کے سربراہ اسامہ بن لادن کی پاکستان میں ہلاکت کے بعد القاعدہ کی کمر توڑ دینے کا اعلان کیا گیا, لیکن گاہے بگاہے اس کے نئے سربراہ ایمن الزواہری کی جانب سے آنے والے بیانات سے معلوم ہوتا ہے کہ یہ تنظیم ابھی تک اپنا وجود برقرار رکھے ہوئے ہے. نیو یارک کے ورلڈ ٹریڈ سینٹر پر دہشت گردی کا واقعہ رونما ہوا تو اس وقت امریکہ کے صدر جارج ڈبلیو بش نے القاعدہ کو مورود الزام ٹھہراتے ہوئے اس کے خلاف پوری دنیا کی حمایت حاصل کی. बाद में उसके खिलाफ सदर ओबामा ने भी वही पॉलिसी जारी रखी। रवा माह 11 सितंबर को वर्ल्ड ट्रेड सेंटर के हमलों के मकाम ग्राउंड जीरो पर मुनक्कदा तकरीब से खिताब में सदर बाराक ओबामा ने अब के बार दाइश को आलमी अमन के लिए सबसे बड़ा खतरा करार देते हुए उसका किला कमा करने का अज़्म किया। इसमें कोई शुबा नहीं कि इराक और शाम में हुकूमतों के खिलाफ सरगर्म अस्करियत पसंदों की तंजीम दाइश खत्ते में अपने दहशत फैलाई हुई है। इससे पहले आलमी अमन के लिए अलकायदा को भी अमेरिका की तरफ से ही खतरनाक तंजीम करार दिया गया था और इसकी सरकोबी के लिए दुनिया के तूलो अर्ज में कार्रवाइयां शुरू कर दी गईं। अलकायदा के उस वक्त के सरबराह उसामा बिन लादन चूंकि अरबी निजात थे, जिन्होंने अफगानिस्तान में रूस के खिलाफ अमेरिका की जंग में अहम किरदार अदा किया। उस जंग में दुनिया भर से जिहादियों को भर्ती करके अफगानिस्तान में लाया गया, जिनमें मशरक वस्ता और अरब ममालिक से ताल्लुक रखने वालों की एक बड़ी तादाद शामिल थी। इस तंजीम की फंडिंग भी ज्यादातर उन्हीं ममालिक से हो रही थी, ताहम ये भी हकीकत है कि उसे अमरीकी CIA की भी मुकम्मल मुआवनत रही, जिसने न सिर्फ उसके कारकुनों को अस्करी तरबियत दी बल्कि खुलकर रकम भी फराहम की। यूं अमरीका समेत दीगर ममालिक एक अरसे तक अलकायदा को अपने मफादात के लिए इस्तेमाल करते रहे। सोवियत यूनियन के खात्मे के बाद अफगानिस्तान में जिहादियों के रहने का जवाब खत्म हो जाना चाहिए था, लेकिन बदकिस्मती से इन तरबियत याफ्ता जंगजुओं को आपस में ही लड़ने मरने के लिए छोड़ दिया गया। 1990 में पहली खलीजी जंग के दौरान अमरीका इराक पर हमला करने के लिए आया तो इसे सऊदी अरब समेत मशरक वस्ता के दूसरे ममालिक की मुकम्मल हिमायत हासिल थी, जिन्होंने अमरीकी फजाइया के लिए अड्डे फराहम किए। यहाँ भी जंग के खात्मे के बाद अमरीका के अड्डे बदस्तूर कायम रहे तो अलकायदा के सरबराह उसामा बिन लादन ने मुस्लिम ममालिक को अमरीका से पाक करने का अज़्म का इजहार करते हुए उनके खिलाफ कार्रवाइयों का ऐलान किया। इसी तनाजुर में 1998 में जब नैरोबी में अमरीकी सिफारतखाने पर हमला हुआ तो अलकायदा को अमरीका की जानिब से बाकायदा दहशतगर्द तंजीम करार देते हुए उसके खिलाफ कार्रवाई की मनसूबाबंदी की गई। दूसरी जानिब अलकायदा ने अमरीका के खिलाफ अपनी कार्रवाइयां जारी रखने का ऐलान किया। इस दौरान अमरीकी खुफिया इदारों ने इत्तला दी कि अलकायदा अमरीका पर बड़े हमले की मनसूबा साजी कर रही है। इस दौरान अलकायदा दुनिया भर में अपनी कार्रवाइयां करती रही। इस तंजीम ने सिर्फ तरबियत याफ्ता जंगजू ही नहीं बल्कि दुनिया भर से उसके एजेंडे से मुत्तफिक इंतहाई जहीन और काबिल लोग भी शामिल होते रहे। अलकायदा चूंकि कई ममालिक के बाशिंदों पर मुश्तमिल तंजीम थी, दुनिया की बड़ी मालदार शख्सियात समेत बड़े कारोबारी इदारों पर इसकी माली मुआवनत का इल्जाम लगाया जाता रहा। इस हवाले से ये भी कहा जाता रहा कि यह आलमी कुवतों की जानिब से खुद साख्ता एक तंजीम है, जिसे इन कुवतों ने अपने मफाद के लिए इस्तेमाल किया। ये अरसे तक दुनिया भर में दहशत की अलामत समझी जाती रही, ताहम जैसे ही इसकी कुवत में कमी की इत्तलात आई तो साथ ही दौलत इस्लामिया वल इराक व शाम यानी दाइश भी कदम जमाती नजर आई, जिसे आज मुस्तकबिल में आलमी अमन के लिए अलकायदा से भी बड़ा खतरा करार दिया जा रहा है। अलकायदा जब अपने कदम जमा रही थी तो साथ साथ ही दुनिया भर से मुसलमानों की हमदर्दियां भी समेट रही थी, ताहम जब इनकी कार्रवाइयां मुसलमान ममालिक ही में शुरू हुई तो मुसलमानों की राय तब्दील हो गई। इस दौरान अलकायदा से ही कई गिरोह अलग होकर नई तंजीमें बनाने लगे। दाइश के बारे में भी यही ख्याल है कि ये भी अलकायदा से वाबस्ता लोगों की ही बनाई गई एक तंजीम है, ताहम इसका तरीकाकार मुख्तलिफ रहा है। उर्दून से ताल्लुक रखने वाले अबू मौसिब अज़रकावी ने 2002 में तौहीदुल जिहाद के नाम से एक तंजीम की बुनियाद रखी। अमरीका ने 2003 में इराक पर हमला किया तो अगले साल ही अबू मौसिब ने उसामा बिन लादन के हाथ पर बैत कर ली, जिसके साथ ही अलकायदा की छतरी तले इराक में अमरीकी और इत्तेहादी अफवाज के खिलाफ कार्रवाइयों का आगाज कर दिया। इराक में चूंकि शिया अक्सरियत में है और हमले के बाद वहां जब हुकूमत तश्कील पाई तो भी इसमें सुन्नी नुमाइंदगी को यकसर नजरअंदाज कर दिया गया। जब 2006 में अबू मौसिब की हलाकत हुई तो उसके बाद ये तंजीम अलकायदा फिल इराक के नाम से काम करने लगी, جو حکومت مخالف مسلح گروہوں کی نمائندہ تنظیم بن کر سامنے آئی. یہ گروہ بنیادی طور پر خاص مسلک کا مخالف تھا، کیونکہ ان کا خیال تھا کہ عراق میں امریکی تسلط قائم کرنے میں اس مسلک کے گروپوں کا اہم کردار ہے. اسی طرح جب القاعدہ آف عراق کے جنگجوؤں نے سامرا میں مزارات پر حملے کیے تو اسامہ بن لادن اور الزواہری نے ان کے اقدامات کی مخالفت کی اور انہیں اس سے سختی سے منع کر دیا. اس دوران ایک جانب امریکہ کی القاعدہ قیادت کے خلاف کارروائیاں شدت اختیار کر چکی تھیں، تو ساتھ ہی عراق میں بھی اسی شد و مد سے امریکہ اور عراقی فورسز حکومت مخالف گروہوں کے خلاف حملے جاری رکھے ہوئی تھی. زرقاوی کے قتل کے بعد القاعدہ آف عراق کا نام ختم ہو گیا، لیکن اس گروہ کے لوگ وہیں موجود رہے اور ان کی باگڈور ابو عمر البغدادی کے ہاتھوں میں آ گئی، جو بعد میں عراقی فورسز کے ایک آپریشن میں مارا گیا. اسی باعث القاعدہ فی العراق کی کارروائیاں محدود ہو کر رہ گئیں. اس کی ایک وجہ وسائل کی کمی کو قرار دیا جاتا ہے، کیونکہ ان تنظیموں میں زیادہ تر دیگر ممالک سے جہادیوں کو بھرتی کیا جاتا ہے. اس کے علاوہ اسلحے کی ترسیل اور رقم کی بھی بروقت فراہمی ضروری ہوتی ہے. اس دوران عراقی کے سنی قبائل پر مشتمل تنظیم سہون سامنے آئی، جس نے غیر ملکی افواج کے خلاف اپنی کارروائیاں جاری رکھیں. اس تنظیم کو ایک مرتبہ پھر اس وقت تقویت ملی جب 2010 میں ابو بکر البغدادی نے اس تنظیم کی باگڈور سنبھالی. عرب بہار کے اثرات شام میں آئے تو یہاں بھی حکومت مخالف احتجاج کا سلسلہ شروع ہوا. اس وقت یہاں النصرہ فرنٹ نامی تنظیم کے جنگجوؤں نے اسد حکومت کے خلاف مسلح کارروائیوں کا آغاز کیا. القاعدہ فی العراق اور النصرہ فرنٹ دونوں ہی القاعدہ سے وابستہ ہونے کے دعوے دار تھیں، تاہم ان دونوں کے درمیان شدید اختلافات پیدا ہو گئے. القاعدہ کے سربراہ ایمن الزواہری نے ان کے درمیان مفاہمت کی بہت کوشش کی، لیکن کامیاب نہ ہو سکے. بعد میں الزواہری کی حمایت جولاتی گروپ کے ساتھ رہی. یہ وہ دور تھا جب الزواہری نے داعش کو شام سے نکلنے کا کہا، لیکن القاعدہ فی العراق نے ایسا کرنے سے انکار کیا. واضح رہے کہ جب ابو بکر البغدادی نے اس کی قیادت سنبھالی تو یہ تنظیم دولت اسلامیہ فی العراق یا ISI کے نام سے جانی جاتی رہی ہے. ساتھ ساتھ اس نے اپنی استعداد میں بھی اضافہ جاری رکھا. شام میں بشار الاسد کی حکومت کے خلاف عسکریت پسندوں کی مسلح کارروائیوں میں اس تنظیم نے بڑھ چڑھ کر حصہ لیا. امریکی افواج کے عراق کے انخلا کے ساتھ ہی اس تنظیم نے عراق میں بھی کارروائیاں تیز کر دیں، جبکہ شام میں النصرہ نامی تنظیم قائم کر کے شام میں بھی کارروائیاں جاری رکھیں. اپریل 2013 میں ابو بکر البغدادی نے عراق اور شام میں اپنی تنظیموں کو یکجا کرنے کا اعلان کیا اور دولت اسلامیہ فی العراق و شام یا داعش کے نام سے ایک بڑی تنظیم بنا لی. اس موقع پر النصرہ اور القاعدہ کے رہنماؤں نے البغدادی کی نئی تنظیم کو ماننے سے انکار کر دیا، لیکن النصرہ کے وہ جنگجو جو البغدادی کے حامی تھے انہوں نے داعش میں شمولیت اختیار کر لی. اسی سال کے اختتام تک داعش نے اپنی توجہ ایک مرتبہ پھر عراق پر مرکوز کر لی اور ملک کی شیعہ اکثریتی حکومت اور سنی آبادی کے درمیان موجود سیاسی تناؤ سے بھرپور فائدہ اٹھایا. یہی وہ موقع تھا جب مقامی قبائل کی مدد سے داعش نے عراق کے مرکزی شہر فلوجہ پر قبضہ کر لیا. بات یہاں رکی نہیں، بلکہ رواں سال کے آغاز کے ساتھ ہی اس کے جنگجوؤں نے شمالی شہر موصل کو روندتے ہوئے بغداد کی جانب پیش قدمی شروع کر دی. رواں سال اپریل اور مئی میں اس نے عراق میں وسیع پیمانے پر اپنی کارروائیاں کر کے خود کو خوف اور دہشت کی ایک علامت ثابت کیا، اور اگلے ہی ماہ جون میں اس کے سربراہ ابو بکر البغدادی نے خود کو تمام مسلمانوں کا خلیفہ قرار دے کر تنظیم کا نام بھی تبدیل کر کے دولت اسلامیہ رکھ لیا. ایک اندازے کے مطابق اس وقت 80 لاکھ افراد ان علاقوں میں پائے جاتے ہیں جو کلی یا جزوی طور پر دولت اسلامیہ کے کنٹرول میں ہیں. یہ وہ علاقے ہیں جہاں اس تنظیم نے نہایت سخت گیر شریعت کا اطلاق کر رکھا ہے، جہاں عورتوں کو پردہ کرنے پر مجبور کیا جا رہا ہے، جبکہ غیر مسلموں کو اسلام قبول کرنے ورنہ جزیہ دینے کا پابند کیا جا رہا ہے. اس طرح انہوں نے اپنا سیاسی عدالتی نظام بھی قائم کر لیا ہے، जिसके तहत जराइम पेशा अफराद को सजाएं दी जा रही हैं, जिनमें मुजरिमों को दुर्रे लगाना और सरे आम फांसी या गोली मार देना भी शामिल है। दौलत इस्लामिया के जेर कब्जा इलाके का रकबा तकरीबन 90,000 मुरबा किलोमीटर है, जो उर्दून के कुल रकबे के बराबर है, जबकि कुछ इत्तलात के मुताबिक दौलत इस्लामिया के जेर तसल्लुत इलाके का रकबा 40,000 मुरबा किलोमीटर है। बहरहाल इराक के चार बड़े शहरों मूसल, तक्रीत, फलूजा और तल्ले अफार और शाम में रक्का के बड़े इलाके के अलावा दीगर अहम शहर इसकी हुकूमत में शामिल हैं। ये वो शहर हैं जहां तेल के बेशुमार कुएं, पानी के डैम, मरकजी शाहराहें और दीगर अहम तंसीबात शामिल थीं। ये तंजीम इस कदर मुनज्जम और ताकतवर होने में किस तरह कामयाब हो सकी, तो इसमें कोई ताज्जुब नहीं होना चाहिए, क्योंकि जिस वक्त शाम में इसकी कार्रवाइयां जारी थी तो दुनिया के मुतअद्दिद मुमालिक की जानिब से इसकी न सिर्फ पुश्त पनाही की जा रही थी बल्कि इसे भरपूर माली मदद भी फराहम की जा रही थी। मशरक़ वुस्ता की सियासत का अगर बगौर जायजा लिया जाए तो वहां सदियों से शिया और सुन्नी दो वाज़ेह गिरोह हैं। खित्ते के ज्यादातर ममालिक चूंकि सुन्नी हैं, शाम में एक अरसे से शिया हुकूमत कायम है, जबकि इराक में भी सद्दाम के खात्मे के बाद ही शिया हुकूमत कायम हुई। इसकी बड़ी वजह यहाँ की 60% आबादी का शिया होना है। शाम में हुकूमत मुखालिफ अस्करी कार्रवाइयों में न सिर्फ इलाके के सुन्नी जंगजू थे बल्कि दुनिया के दीगर ममालिक से भी उन्हें जिहाद के नाम पर यहाँ इकट्ठा किया गया। यहाँ आज भी बज़ाहिर खाना जंगी कायम है, लेकिन फिर भी असद हुकूमत अभी तक कायम है। खित्ते में सऊदी अरब को सुन्नियों का नुमाइंदा मुल्क करार दिया जाता है। इसी वजह से इस हुकूमत पर भी इन जंगजुओं को मदद फराहम करने का इल्जाम सामने आया, जिसे सऊदी हुकूमत की जानिब से अक्सर मुस्तरद कर दिया गया। दूसरी जानिब ईरान अगरचा अरब ममालिक का हिस्सा नहीं है, लेकिन फिर भी इसकी अरब ममालिक में काफी सराइयत है, जिसकी वजह इसका शिया होना और खित्ते में शिया मफादात का तहफ्फुज है। यही वजह है कि ईरान की जानिब से नूरुल मालिकी की हुकूमत की मुकम्मल हिमायत की जाती रही, जबकि शाम में जब अस्करियत पसंदी का आगाज हुआ तो साथ ही शाम को भी ईरान की जानिब से मदद फराहम की गई। चंद माह कबल जब अबू बकर अल बगदादी ने खिलाफत का ऐलान किया तो खित्ते के मुतअद्दिद सुन्नी ममालिक की जानिब से इसे खतरा करार देते हुए इससे महफूज रहने की तदबीरें अख्तियार की जाने लगी। सऊदी अरब की जानिब से इराक के साथ सरहद मुकम्मल बंद करके इस पर 30,000 फौजी तैनात कर दिए गए। दौलत इस्लामिया के ताकतवर होने में तुर्की पर भी इल्जाम आयद किया जाता रहा कि तुर्की मुसल्ला जंगजुओं को शाम में अपनी सरहद से दाखिल करता रहा। यहाँ ये भी इल्जाम आयद किया जाता रहा कि इस तंजीम का मवासलाती हेडक्वार्टर भी तुर्की में था, लेकिन जैसे ही दौलत इस्लामिया इराक में तुर्क सिफारतखाने के 50 के करीब अहलकारों को अगवा किया गया तो तुर्की की जानिब से इसके खिलाफ कार्रवाई करने का मुतालबा सामने आने लगा। इससे कबल नूरुल मालिकी हुकूमत अमरीका से इसके खिलाफ कार्रवाई के लिए इस्तदा कर चुकी थी, जिसके बाद अमरीका की जानिब से इसके खिलाफ ड्रोन हमले करने का ऐलान सामने आया। ताहम गुज़िश्ता माह से अमरीकी फजाइया इसके कई ठिकानों पर फजाई बमबारी कर चुकी है। यहाँ सवाल ये पैदा होता है कि गुज़िश्ता साल जब वाज़े हो रहा था कि ये तंजीम अपनी जड़ें मजबूत कर रही है तो इसकी कार्रवाइयों को क्यों महदूद न रखा गया। गुज़िश्ता माह इस तंजीम के हाथों जब दो गैर मुल्की सहाफियों के कत्ल का वाकया सामने आया तो दुनिया भर से इसके खिलाफ कार्रवाई का मुतालबा सामने आने लगा। आलमी इदारों की जानिब से आगाज में इसकी तादाद पर ही बहस होती रही और इस पर मुतअद्दिद मुख्तलिफ आदादोशुमार बयान किए जाते रहे और ये सिलसिला अभी तक जारी है। एक रिपोर्ट के मुताबिक इसमें 80 ममालिक से ज्यादा तरबियत याफ्ता जंगजू शामिल हैं। जब वाज़ेह हो गया कि इनकी कार्रवाइयां अब अभी किसी सूरत नहीं रुक सकती तो गुज़िश्ता हफ्ते 11 सितंबर को 9/11 वाकये के 13 साल मुकम्मल होने के हवाले से मुनक्किदा तकरीब में खिताब करते हुए सदर ओबामा ने इसके खिलाफ कार्रवाई को नागुजीर करार दे दिया। इस दौरान वजीर खारजा भी मशरक़ वुस्ता के ममालिक के अहदेदारों से दौलत इस्लामिया के खिलाफ कार्रवाई करने के लिए राह हमवार कर रहे थे। इस दौरान फ्रांस के सदर फ्रांसो ओलांद ने भी दौलत इस्लामिया को आलमी खतरा करार देते हुए इसके खिलाफ भरपूर कार्रवाई का मुतालबा किया। इस हवाले से फ्रांस में ही गुज़िश्ता दिनों दौलत इस्लामिया के खिलाफ मुश्तरका कोशिशों के बारे में کانفرنس کا انعقاد ہوا جس میں 30 ممالک کے وزرائے خارجہ شریک ہوئے، لیکن اس میں خطے کے دو اہم فریقوں شام اور ایران کو دعوت نہ دی گئی۔ کانفرنس میں شریک تمام ممالک نے اس عزم کا اعادہ کیا کہ دولت اسلامیہ کے خلاف مل کر کارروائی کی جائے، تاہم اس میں زمینی کارروائی کرنے کے حوالے سے کوئی بات واضح نہیں کی گئی۔ البتہ کانفرنس کے دولت اسلامیہ کے ٹھکانوں پر امریکی فضائیہ کے پے در پے حملوں کا آغاز کر دیا گیا۔ شام اور ایران کی جانب سے اس کانفرنس کو محض نمائشی قرار دیتے ہوئے اسے سخت تنقید کا نشانہ بنایا جاتا رہا۔ شام کے وزیر خارجہ کا کہنا تھا کہ دولت اسلامیہ کے خلاف کسی بھی اتحاد کے مؤثر ہونے کے لیے اس میں شام کے ساتھ ساتھ روس اور ایران کی شمولیت بھی ضروری ہے۔ پارٹ نمبر 1 یہاں مکمل ہوتا ہے۔